This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौँ कार्यक्रम युवा संसारमा। म लोक सफल र सहकर्मी साथी देवीको साथमा कार्यक्रम युवा संसार आउने गर्दछ। प्रत्येक हप्ताको आइतबार एकदेखि दुई बजीसम्म आउने गर्दछ र यो कार्यक्रममा आज हामी प्रस्तुत गर्नेछौँ सदाको झैँ नै कार्यक्रम हामी प्रस्तुत गर्नेछौँ युवा गतिविधि, त्यसै गरेर चाहिँ विशेष गरेर कार्यक्रममा अरू पनि फर्मेट रहन्छ, गीत भयो हामी, तर अलिकति त्यसमा विशेष केही बनाउनेछौँ। देवी, हामी कस्तो विशेष
हामी अलिकति चाडबाडमा केन्द्रित रहनेछौँ भने विशेष गरेर हामीसँग अरू भएका सामग्रीहरू पनि प्रस्तुत गर्नेछौँ। हामीसँग टन्नै छन् आज पनि सामग्री र हामी गीत पनि श्रोताहरूलाई आज अलिकति चाडबाड विशेष गीतहरू बजाउनेछौँ भने र श्रोताहरूको लागि हामीले फेसबुकमा हामी अघि नैदेखि अनलाइन भइसकेका छौँ। तपाईँहरूलाई यदि केही छ भन्नु छ, चाडबाडको शुभकामना दिनु छ कसैलाई, यहाँ मात्र अस्ट्रेलियामा मात्र होइन अमेरिका सबैतिर पुर्याउनु छ भने हामी यहाँ रेडियो युवा संसार कार्यक्रम तपाईँको लागि तैनात छ। तपाईँ हामीलाई लाइभ सुन्न सक्नुहुन्छ 101.5 MHz तरङ्गमा भने हामीलाई सुन्न सक्नुहुन्छ अनलाइन मार्फत रेडियो एडलेडको वेबसाइट radio.adelaide.edu.au/online र संसारभर एकैसाथ हामी तरङ्गित भइरहेको छौँ लोकसभा।
अब त्यसै गरेर हामीलाई सुन्न पनि सक्नुहुनेछ यदि फुर्सदको समयमा yuvasansar.com गएर पनि लगन गरेर पनि सुन्न सक्नुहुनेछ यो कार्यक्रम। र हामी जानकारी के दियौँ भनेदेखि हामी स्पेसल प्रोग्राम भनेर चाडपर्वको विषयमा हामीले कुराकानी गर्ने जमर कोसिस गरेका थियौँ, तर पनि गत हप्ता पनि दसैँको छेक परेको हुनाले र फेरि आगामी कार्यक्रम पनि हाम्रो तिहारको चाहिँ जुन कार्यक्रम तिहारको छेउमा पर्ने हुनाले गर्दाखेरि स्पेसल हामी चाडपर्वको कुरा त धेरै गर्छौँ तर केही कम पनि गर्ने प्रयास गर्नेछौँ हामी। र अब भने कार्यक्रममा अघि बढ्ने क्रममा चाहिँ हामी युवा गतिविधितिरै लाग्छौँ।
म सुरु गर्दछु आजको पहिलो युवा गतिविधि। यो ब्रह्माण्डमा मानिस बाहेक एलियनमा दोस्रो प्राणीको अस्तित्व होला, वर्षौँदेखि खोजी हुँदै आएको विषय पनि यही हो। यद्यपि अहिलेसम्म यसको कुनै छिनोफानो भएको छैन, कतिले एलियनको अस्तित्वलाई स्वीकार गर्छन् भने कतिले त्यसलाई कल्पना मात्र मान्दछन्, यदिसम्म कि वैज्ञानिकहरू समेत यसमा विभाजित छन्। यही मेसोमा एलियनको खोजमा आम मानिसलाई सामेल गराउने उद्देश्यले एउटा वेबसाइट सायद सार्वजनिक भएको छ। अमेरिकाको लस एन्जलसमा टेड टेक्नोलोजी इन्टरटेनमेन्ट र डिजाइन सम्मेलनका अवसरमा यो वेबसाइट सार्वजनिक गरिएको हो। अब एलियनका बारेमा खोज गर्न चाहनेहरूले साइट setilive.org लगन गरे हुन्छ। वेबसाइटमा सहभागी हुनेले कुनै पनि असामान्य गतिविधि देखे तुरन्त जानकारी दिन अनुरोध गरिएको छ। एलियनको खोजीमा चासो हुनेहरूलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले यो वेबसाइट सञ्चालनमा ल्याइएको बताइन्छ। सन् 2009 टेड अवार्डबाट सम्मानित डाक्टर चिलियन टाटरले परियोजनाका निर्देशक हुन्। डाक्टर टाटरले आफ्नो करियर एलियनको खोजीमा बिताएका छन्। एलियनको खोजीमा लागेका वैज्ञानिक एवं विशेषज्ञहरूलाई यो साइटले प्लेटफर्म प्रदान गर्ने डाक्टर टाटरको विश्वास रहेको छ।
स्मार्टफोनको कोड नेम वफी रहनेछ। यसका लागि सोसल नेटवर्क साइटले आइफोन एवं आइफोनमा काम गरेका पुराना कर्मचारी अनुबन्ध गरेको छ, जसले फेसबुक स्मार्टफोनको डिजाइन गर्नेछ। नोकिया र विन्डोज 7 डिजाइनर माइकल वोनिको उस्कीले फेसबुकको मोबाइल पुरै निलो रङको हुने बताएका छन्, जुन रङ फेसबुक साइटमा प्रयोग गरिएको छ। गुगलले विकास गरेको एन्ड्रोइड अपरेटिङ सिस्टमलाई फेसबुकले आफू अनुकूल परिवर्तन गरेर फोनमा प्रयोग गर्नेछ। 4.7 इन्च स्क्रिनयुक्त सेटमा 8 MP क्यामेरा हुनेछ, जुन भिडियोग्राफीका लागि पनि उपयुक्त हुनेछ। यसमा 5 MP फ्रन्ट क्यामेरा रहनेछ। एन्ड्रोइड फोनमा गुगलको सोसियल नेटवर्क गुगल प्लस, एप्पलको आइफोनमा माइक्रोब्लगिङ साइट टेबललाई प्राथमिकता दिए जस्तै फेसबुकलाई थप व्यापक बनाउन फेसबुकको सेवा तथा सुविधालाई विशेष प्राथमिकता दिएर फेसबुक फोन वफी निर्माण गर्ने बताइन्छ।
दक्षिण कोरियाली पप स्टार पार्क जेडचोङ यानि कि साई पीएसवाई को गीतले यति बेला इन्टरनेटको संसारमा धुम मचाइरहेको छ। उनको गीत गङ्गनम स्टाइलको भिडियो युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिएको भिडियोमा दरिएको छ। युट्युबमा गङ्गनम स्टाइल 32 करोडभन्दा बढी पटक हेरिएको छ। गङ्गनम दक्षिण कोरियाको राजधानी सोलको एक जिल्ला हो। यसले गत वर्ष युट्युब गीत कोलाबारी डीलाई 3 गुणाले पछि धकेलेको छ। दक्षिण भारतीय अभिनेता रजनीकान्त का छोरी ज्वाई धनुषले गाएको गीत कोलाबारी डी अघिल्लो वर्ष सुपर हिट भएको थियो। उक्त गीत युट्युबमा 6 करोड पटक हेरिएको थियो।
अमेरिकाले तेस्रो विश्वयुद्ध जमिनमा नभएर इन्टरनेट साइबर स्पेसमा हुने जनाएको छ। यसबाट जनभन्दा पनि धन र स्रोतको क्षति यस यस अघिका विश्वयुद्धहरूमा भन्दा निकै ठूलो हुनेछ। अमेरिकी रक्षा मन्त्री लियोन फेन्टाले आक्रमणकारीले ब्याङ्क तथा वित्तीय संस्थालाई निशाना बनाउन थालेकाले भविष्यमा युद्धको मैदान साइबर स्पेस हुने बताएका छन्। आतंकवादीले पावर ग्रिड र सरकारी प्रणालीलाई नष्ट गर्ने क्षमता विकसित गरिरहेको उनले बताए। सबभन्दा बढी सैन्य प्रतिष्ठान भएको अमेरिकाको भर्जिनिया शहरको नेरफोकको एक कार्यक्रममा उनले यो ताजा धारणा सार्वजनिक गरेका हुन्। उनले मुलुकको अगाडि साइबर स्पेसको रूपमा युद्धको नयाँ चुनौती तेर्सिएको बताए। यतातिर ध्यान दिनु आवश्यक छ किनकि भविष्यको युद्ध साइबर स्पेसमा हुनेछ भनेर उनले भने। शंकास्पद त्यहाँको वित्तीय संस्थामा लगातार आक्रमण गरिएको बताएको छ। अमेरिकामा साइबर आक्रमण जारी रहेको उनले बताए। पेन्टाले यो क्रममा कसैको नाम लिएका छैनन्। साइबर स्पेसमाथिको आक्रमण पत्ता लगाउनलाई अमेरिकाले साइबर फोरेन्सिक मा उल्लेखनीय लगानी गरिरहेको उनले बताए।
चीनमा करिब 2 सेन्टिमिटर आकार र 2.58 ग्राम तौल भएको संसारकै सबभन्दा ठूलो अण्डा भेटिएको छ। चोङकिङ नगरपालिकाको सापिङगवामा फेला परेको नयाँ अण्डाले सम्भवतः सबभन्दा सानो अण्डाको रेकर्ड तोड्ने चिनिया अधिकारीहरूले बताएका छन्। अहिलेसम्म फेला परेको र प्रमाणित भएको सबभन्दा सानो अण्डाको आकार 2.1 सेन्टिमिटर र 3.46 ग्राम तौल रहेको थियो। अमेरिकाको पश्चिम भर्जिनियाका डोनी रसेलले अण्डाका मालिक हुन्। मलेसियाको बन्टम प्रजातिको कुखुराले सोमबार यस्तो अण्डा पारेको हो। यो अण्डाले मिडियाको ध्यान तानेको देखेर कुखुरा मालिक नाई 55 वर्षीय हेया दायु छक्क परेका छन्। नोभेम्बरदेखि उत्पादन सुरु गरेको यो कुखुराले अहिलेसम्म 150 सामान्य अण्डा कोरलिसकेको उनले बताए। यो सानो अण्डाले आफूलाई साँच्चीकै हैरान पारेको उनले बताए। यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा सामेल गर्न प्रतिक्रिया बुझेपछि यसका लागि प्रयास गरिरहेको उनले जानकारी दिए। बिरालो कुकुर र चरा प्रेमी उनले गत वर्ष 32 अमेरिकी डलरमा उक्त कुखुरा किनेका थिए।
नमस्ते कल्चरल ग्रुपको प्रयासमा हिजो एडलेडमा नमस्ते संगीत साँझको प्रस्तुतिहरू भएका थिए। एडलेड निवासी युवाहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको पहिलो चरणमा सुभाष टेकदाहाल पूजा यशोदा शोभा तथा जीवनले गीत तथा नृत्य प्रस्तुत गरेका थिए र सोही समयमा संगीतको समायोजनको लागि विक्रमले सहयोग गरेका थिए भने डेभिड एभिन र प्रकाशले साङ्गीतिक वाद्यवादनमा सहयोग पुर्याएका थिए। र कार्यक्रमको मुख्य आकर्षणको रूपमा चाहिँ गायक विवेक श्रेष्ठ रहेका थिए भने उनले कार्यक्रमको अन्त्यतिर हलै माहौल तताएका थिए। यसमा युवा संसार मिडिया पार्टनरको रूपमा रहेको थियो।
हजुर श्रोताहरू, अहिले तपाईँहरूको लागि हामी प्रस्तुत गर्दैथ्यौँ पहिलो हामी कार्यक्रमको फर्मेट भनौँ युवा गतिविधि म र लोक सफलको साथमा। अब चाहिँ कति पनि ढिलो नगरी हामी श्रोताहरूलाई साङ्गीतिक कोसेलीबाट मनोरञ्जन गराउँ है।
पक्कै पनि हामी साङ्गीतिक कोसेलीतिर त हामी श्रोतालाई मनोरञ्जन गराउनै नै पर्छ देवी।
हाम्रो पहिलो साङ्गीतिक कोसेली रहेको छ आयो आयो दसैँ तिहार फेरि फर्की आयो भने
फेरि फर्की आयो दसैँ त जान लागिसक्यो तर तिहार त आउँदैछ फेरि
आज सायदै अन्तिम दिन खोजाक र पूर्णिमा हो कि जस्तो मलाई लागिरहेको
छ। सायद
भुल भए माफी पाउँदा पनि 5 दिन 6 दिन त भइसक्यो त
भइसक्यो हामी अब यो गीततिर लागौँ होला।
यहाँ यो गीतले चाहिँ दसैँ र तिहार फर्केर आयो भनेको छ तर तिहार आएकै छैन र निकै सान्दर्भिक गीत हामीले अभिषेक श्रेष्ठ र प्रतीक थापाको आवाजमा
कालसँग आयो आयो फेरि फर्कियो आयो आयो फेरि फर्कियो त्यो दसैँको रमझम झिलिमिली तिहारको त्यो दसैँको रमझम झिलिमिली तिहारको आयो आयो फेरि फर्कियो आयो आयो फेरि फर्कियो
आयो आयो फेरि फर्कियो बोलको गीत तपाईँले सुनिसक्नु भएको छ र तपाईँ अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो अहिलेट 101.5 एफएममा र अघि हामीले युवा गतिविधि प्रसारण गर्ने क्रममा चाहिँ फेसबुकको सम्बन्धमा केही चर्चा गरेका थियौँ। यसमा चाहिँ फेसबुकले चाहिँ स्मार्टफोनको पनि निर्माण गर्छ भन्ने सम्बन्धमा हामीले केही कुरा जनाउन खोजेका थियौँ र यदि त्यसमा तपाईँ अलिकति अपूर्ण जस्तो समाचार तपाईँले सुन्न गएमा त्यो क्षमा प्रार्थी छौँ। र अब भने हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा चाहिँ एउटा इन्टरभ्यू छ हामीसँग आज दुईवटा इन्टरभ्यू छन्। एउटा चाहिँ गायक विवेक श्रेष्ठसँग गरिएको इन्टरभ्यू छ भने अर्को चाहिँ हामीले गत कार्यक्रमहरू पनि प्रसारण गर्दै आएका खालको एक किसिमको सिनियर्ससँग गरिने इन्टरभ्यू छ। सिनियर्स आज हुनुहुन्छ सरस्वती घिमिरेसँग गरिएको यो कुराकानी छ। विशेष गरेर चाडपर्वलाई चाहिँ यसलाई चाहिँ यहाँ फोकस गरेर चाडपर्वको विषयमा चाहिँ कुराकानी गर्ने जमर्को गरिएको छ यो इन्टरभ्यूमा र हाम्रै सहकर्मी साथी गङ्गाले यो इन्टरभ्यू लिनुभएको छ। सो साथी तपाईँले यो सुनेपछि इन्टरभ्यू सुनेपछि जानकारी पाइहाल्नुहुनेछ र पहिले भुटानमा रहँदाखेरि कसरी चाडपर्व मनाइन्थ्यो, अहिले 86 वर्षको हुनुहुन्छ उहाँ, सानो छँदाखेरि कसरी मनाउनु भयो त, कसरी चाडपर्व मनाइन्थ्यो र अहिले कसरी मनाइँदैछ सुन्नुहोस् है त।
हजुरलाई भुटानको बेसी याद आउँछ कि नेपालको बेसी याद आउँछ?
आउनु त भुटानकै आएको छ, पहिला त
पहिलाको भुटानको आउँछ नि है, सानोमा खेल्ने
अलि चाहिँ नेपालको आउँछ, तर नेपालको चाहिँ शान्तिको आउँदैन, विशान्तिको आउँछ। याद
क्याम्पमा बसेको नि त,
क्याम्पमा बसेको
हामीलाई त भुटानको आउँदैन नि, हामी त नेपालकै मात्रै आउँछ।
हाम्रो तिमीहरू त अब बुद्धि थिएन, सानै थियो आउँदा,
भुटानको कस्तो त थाहा छ
भाइ, त्यस्तो बेलामा आएको तिमीहरू त हामीलाई याद छ नि त।
अब हजुरहरू त खेल्नु भएको त्यहीँ घुमेको गाई चराको होइन,
गाई चराको
अहिले हेर्नु नि बाहिर कस्तो मजाले घाम लागिरहेको छ, दसैँको याद आइरहेको छ होइन
हजुर,
कस्तो मजाको छ होइन।
तर भुटानको यस्तो रमाइलो त आउँदैन थियो, हामीले कति वर्ष त टिकै लायौँ नि त होइन,
नेपालमा
बाबाहरूले मनाएन, हामीले सानो नानीहरू त लगायौँ, हामी बाबा हामीले चाहिँ लगायौँ कसैले
किन, भुटानको पिरले
पिरले बिस्मत भयो,
छोडेर
त्यस्तो घर छोडेर आइयो, त्यस्तो जग्गा छोडेर आइयो, आफ्नो सुन्तला बारी अलैँचीबारी गाई धान खेती
त्यत्रो घर
अनि सबै छोएर आयो, अनि त्यो त्यस्तो आफ्नो त्यस्तो थियो र त हामीहरूलाई हिँड्नु पऱ्यो भनेदेखि यहाँ त के, यो त के पाहुना लाग्न आएको, यो कटारामा कति दिन बस्नु छ, कसले पाल्छ, त्यस्तो मात्रै हुन्थ्यो नि होइन हामी। अनि त्यहाँबाट हिँडेपछि त अब मजा, अब यहाँ त मजा छ,
यहाँ त मजा छ है, अहिले यो यसो घाम लागेको हेर्दा उज्यालो देख्दाखेरि पुरा नेपालको भुटानको याद आउँछ नि त होइन, दसैँ मनाएको
आउँछ बेला बेला त, तर त्यस्तो मजाको आउँदैन
आउँदैन है। यसपालि जमरा राख्नु भयो आज घटस्थापना होइन,
आज आज राख्छु भरे,
आज राख्नु भयो राख्नुहुन्छ ए, अनि
किनभने मेरो मकै चाहिँ नि म यहाँको मकै उम्रिँदो रहन्छ हौ,
ए हो कहाँदेखि
त्यो मुराली मकै ल्याएर हामी भुटेर खान्छौँ नि, त्यो मकै मैले पहिला पनि माथि पहिला आएकै साल पनि राखेँ कि, हेऱ्यो हामीले आज चाहिँ घटस्थापना दिनकै चाहिँ राखेँ मैले, तर मकै चाहिँ दुई तिन दिन भएको थियो ढडाएको, अन्त उम्रेन अन्त त्यहाँदेखि पछि दसैँदेखि पछाडि हामीहरू यता तल बेल्टामा झर्ने बेलामा अब हेरेको त दानै रहेछ, अनि लगेर घोप्टै राखेर हिँडेको खोइ त त्यो मकै उम्रेन। त्यहाँदेखि अर्को साल चाहिँ लु जिउ ल्याएर रोपौँ भन्दा भन्दै त्यतिकै भयो, अन्त राखेकै छैन, अनि अहिले मैले सोधेको कसैलाई सोधेँ, सोद्धाखेरि जौको हुन्छ होला हौ जमरा भनेको, हुन्छ त भनेर भने, अन्त राख्छु अहिले भारे
त्यसको जिउ पक्का नै उम्रिन्छ होला,
उम्रिन्छ म आफैले आफैले छरेर आफैले बनाएको जौ हो नि त
यिनी
रोपी पकाइ छरिओरीलाई
हेर्नु कस्तो जोगाड बुढाबुढी बुढाबुढी भनेको जोगाड हुन्छ नि त
चारजना मात्रै थियो कि चारजनाको युटी फल
आहा कस्तो मजाको गाउँ जस्तै हुँदो रहेछ है हजुर भरे बेलुका राख्नुहुन्छ जमरा
आज जमरा राख्यो कि
हजुर
अन्त 10 दिनको जमरा लाउनु हुँदैन अरे आज राखेर 9 दिनको हुन्छ हो
ए हजुर
टिकाको दिन चाहिँ 9 दिनको हुन्छ
आज राख्यो भने चाहिँ
आज राख्यो भने
ए
हाम्रो आमाले दसैँ मान्थे अनि हाम्रो घरमा हाम्रो बाबाले चाहिँ खसी काट्नु लग्यो
ए हजुर भुटानमा चाहिँ
होइन
भुटानमा सानो हुँदाखेरि भन्नु न
बाबाले बाबाले चाहिँ खसी काट्नुहुन्न थियो हाम्रो काकाहरू चाहिँ सबै घरै पछि खसी काट्थे
हजुर कति वर्षको उमेर हुँदाको
या 7-8 वर्ष 9 वर्ष अन्त त्यहाँ त्यसरी खसी काट्थ्यो कि अन्त काकाहरूले बोलाउँथ्यो हामी जान्थ्यौँ मुँदै जान्थ्यौँ नि अन्त घरै पछि गयो अनि काहीँ रक्ती भुटेर दिन्छन् खायो अन्त चिउरा दिन्छन् खायो केला चिउरा खायो अनि त्यति घुम्यो 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 बेलुका
कुन दिन चाहिँ खसी काट्नुहुन्थ्यो
अष्टमीको दिन
अष्टमीको दिन चाहिँ ए
हजुर अष्टमीको दिन के अरे हाम्रो दसैँमा चाहिँ के अरे मतवाली यो कसले पो हो नेवारले होला नेवारले चाहिँ भैँसीको मारा हान्थ्यो भैँसी मार मान्थ्यो के अरे नवमीको दिन यो के अरे के जति मान्नेले चाहिँ फेरि ऊ सुँगुर बाह्र हान्थे सुँगुर चाहिँ सप्तमीको दिन हान्थे
सप्तमी
हाम्रो खेती बाहुनको चाहिँ ऊ अष्टमीको दिन मार हान्थे अन्त गरेपछि मालसिरी भन्थे मालसिरी गाउँथे अब मालसिरी गा के गाए गाए गीत गाउँदै हान्थे
याद छ
र त जान्दिनँ
होइन अलिअलि
भन्न चाहिँ जान्दिनँ त्यो भन्नै जान्दिनँ तर सुलित गएको जस्तो मात्रै लाग्थ्यो मालसिरी मालसिरी गाउँदै मार हान्थे अनि त्यहाँबाट बोकालाई त्यो खसीलाई यसरी पानी हालेर पर्साउँथे यसो गर्थ्यो बाख्राले हो अन्त धान काट्थे हो त्यहाँदेखि अन्त अब घरमा आमाले जमारा राख्दा चाहिँ मकै अघिल्लै दिन भिजाइराख्नुहुन्थ्यो अनि भोलिपल्ट या आज घटे छापा गर्नुको दिन चाहिँ मकै थकलाई टपरी घाँसेर टपरीमा माटो भरिभरि हालेर
अनि टपरी के को घाँस्नुहुन्थ्यो
पातको
के को पातको
बर्को पातको टपरी घाँसेर अनि त्यहाँबाट त्यो टपरीमा माटो लाएर भित्र ल्याएर राख्नुहुन्थ्यो र अनि त्यहाँ त्यो मकै छर्नुहुन्थ्यो त्यो टपरीमा यत्रो निकै ठुलो टपरी
छ मकै त्यत्तिकै छर्दा भइहाल्थ्यो
होइन छोप्नुपर्छ नि यसरी माटो
मकै भिजाउनु पर्दैन
भिजाइवरी हिजैदेखि भिजाएको
हुन्छ
अनि त्यहाँ थपक्कन राख्यो अनि थपक्कन अनि बिहान बेलुका पानी चढाउनु पर्थ्यो त्यसलाई पानी चढाउनु हुन्थ्यो आमाले अन्त हामी सँगसँगै जान्छु कि के गरेको आमा भन्छ जमरा राखेको नि भन्नुहुन्थ्यो के गर्नु त्यो जमरा लाटी टिका दिन लाउनुपर्छ नि फुललाई दस अरू बेला फुलको लाउनुपर्छ दसैँमा चाहिँ यो जमराको लाउनुपर्छ भन्नुहुन्थ्यो है अन्त जमरा अन्त त्यो जानेर मैले पनि राख्ने गरेको थियो भुटानमा चाहिँ अब यहाँ
तर किन लगाएको जमरा थाहा छैन होइन किन लगाएको जमरा भन्ने कुरा चाहिँ
त्यो जमरा लगाउँदा चाहिँ अब खोइ एउटा गीत गाउँथे दसैँको बेला जमरा राम्रो टोला र चिउरा कुनै के जाति भनेर गीत गाउँथे
थाहा छैन
अन्त त्यहाँ सानो नि त हो अनि त्यहाँदेखि त्यसो गरेर अनि घरमा आयो अनि त्यो दसैँ त हामीहरूको त टिका यहाँ त एक दिन टिका सकिहाल्छौँ होइन उहाँ त अब दसैँभरि कति छ कहिले 6 दिन पर्छ कहिले 5 दिन पर्छ 5 दिनमा कहिले पूर्णिया पर्छ कहिले 6 दिनमा पूर्णिया पर्छ पोहोर त 6 दिनमा पऱ्यो त्यो यहाँ त्यस्तै त हो नि उहाँ पनि अन्त त्यो पूर्णियाको दिनसम्म टिका लाएर घुम्यो जामा दिएको छ, जामा देखाउँदै क्या कति मजाको
जामा होइन
साथीहरू उस्तै उस्ता भुरे भुरे केटी मिल्यो अन्त केटापट्टि केटापट्टि देखाउँदै हिँड्छन् केटीपट्टि
केटीपट्टि
हो त्यसरी एउटा मजा गर्थ्यौँ
काकाहरूकोमा
अनि त्यहाँ ठुल्यामाहरू मित माइजूहरू को को थुप्रो हुन्थ्यो नि त
आफ्नो
86 वर्षीय सरस्वती घिमिरेसँग गरेको यो इन्टरभ्यू ज्यादै नै रमाइलो लाग्यो देवी। यो सुन्दा सुन्दै मलाई त एकचोटि त्यही समयको याद आयो क्या, पहिलो पहिलेको समयमा जस्तै दसैँ किन्ने नाना लाउने भन्ने हुन्थ्यो नि, के खाउँला के लाउँला, अथवा दसैँमा चाहिँ विशेष गरेर चाहिँ लुगा लाउने घुम्ने, अहिले लास्टमा भन्दै हुनुहुन्थ्यो नि जामा लाउने अर्कालाई देखाउने भन्ने कुराहरू।
हाम्रो चाहिँ उहाँको जतिको त्यतिको सानोको उमेर प्रायः शिविरमा शरणार्थी शिविरमा बित्यो, तर धेरै अभावै अभाव थियो नि त प्रायः प्रायः त, किनभने उहाँ हुन थिएन, अब बुवा आमाले लुगा जुटाइदिनको लागि चाहिँ निकै नै कष्ट गर्नुपर्ने
कष्ट गर्नुपर्थ्यो, तर के गर्ने, बालबच्चा नाना नानी भएर
गर्नै पर्ने
र उनीहरू पनि त्यो चाहनाको लागि चाहिँ अगाडि बढ्ने क्या, माग्ने केही लाउँछु नयाँ लुगा लाउँछु भन्ने, र त्यो चलन चाहिँ अझ भुटानमा छँदाखेरि चाहिँ सानो हुँदाखेरि ज्यादै नै रहेछ भन्ने कुरो पनि थाहा पायो उहाँबाट।
त्यो निकै नै पहिलादेखि आएको परम्परा हो, दसैँ मनाउने परम्परा, लुगा नयाँ लुगा किन्ने, खसी काट्ने होइन, कमीमा मार हान्ने, विभिन्न कुरा गर्नु भने यो चाहिँ हामीले बुझ्नुपर्छ कि उहिलेदेखि नै आएको परम्परा होइन, यो चाहिँ बचाएर राख्नुपर्छ, एउटा परम्परा किम्बदन्तीहरूमै आधारित परम्परा भयो भने बचाएर राख्यो भने हाम्रो अस्तित्व चाहिँ रहन्छ कि जस्तो लाग्छ।
अनि यसमा जस्तै दसैँ भन्ने बित्तिकै अब टिका लाउने मात्रै नभएर धेरै कुराहरू छ नि त, जस्तै अब मार हान्ने कुरा गरियो, त्यस्तै गरेर के गर्ने त, जस्तै राँगाको पनि कुरा गर्दै हुनुहुन्थ्यो होइन, त्यस्तै कसले चाहिँ त्यो गर्छन्, के पूजा गर्छन्, नयाँको पूजा गर्छन्, जमरा राख्ने कुरा गर्दै हुनुहुन्थ्यो, यी कुराहरू यी जुन एउटा एक किसिमका पुराना टिपिकल शब्दहरू छन् नि, जमरा राख्ने यस्ता कुराहरू चाहिँ हामीले बिर्सिनु हुँदैन भन्ने हामी युवा साथीहरूलाई पनि जानकारी दिनुपर्छ।
म चाहिँ लोकसभालाई एउटा कुरा सोधिहाल्नु पर्यो, किनभने उहाँको भुटानको र नेपालको र अहिले विदेशमा आएर दसैँ मनाउने हाम्रो छाँटकाँट छ नि, हामी कसरी मनाउँछौँ, के भिन्नता पाएको छ लोकसभाले?
मलाई चाहिँ के लाग्छ भन्दाखेरि विशेष गरी अब भुटानमा छँदाखेरि त सानो नै अलिकति अलिअलि स्मरण मात्रै छ, त्यस्तो पुरै छैन, अनि त्यसो भएको कारणले गर्दाखेरि चाहिँ भिन्नता चाहिँ अब यहाँनिर दसैँ मान्दाखेरि हामीले घरमा मान्यौँ टिका लगायौँ, तर बाहिर त बाहिर निक्लिने बित्तिकै त हामी त्यो माहौलमा घुलमेल हुन गाह्रो छ नि त हामीलाई, किनकि सीमित सङ्ख्यामा भएको कारणले गर्दाखेरि। तर जुन नेपालमा हामी हुँदाखेरि मनाउँथ्यौँ, हामी प्रायः सबैको निधारमा रातो टिका देखिन्थ्यो, सबैको निधारमा रातो पहेँलो जस्तो तरिकाले लाए पनि आफ्नो आफ्नो कल्चर अनुसार लाउने गर्नुहुन्थ्यो, त्यस्तो देखिन्थ्यो, र एक किसिमको रमझम एक किसिमको रमाइलो त्यो देशलाई नै थियो क्या, त्यो त्यहाँका सबै समाजले गर्थ्यो भने, यहाँ चाहिँ भनेको दसैँ मनाउँछौँ तर रमाइलोले मनाइरहेका छौँ, दसैँ दसैँ जसरी मनाइन्थ्यो त्यस्तै हामीले त्यसलाई त परम्परागत जसरी गरिन्थ्यो त्यसलाई कन्टिन्युटी त दिइराखिएको छ, तर त्यो मजा छैन क्या,
मजा छैन बिल्कुलै। मैले भन्न खोजेको चाहिँ तर मजा नभए पनि उहाँ अलिकति अभाव थियो भने, तर यहाँ चाहिँ अलिकति गुणस्तर बढेको छ जस्तो लाग्छ मलाई,
त्यो खालको
क्वालिटी चाहिँ बढेको छ।
हामी त्यो तरिकाले हेर्ने भने फेरि त्यस्तो खालको त क्वालिटी एकदमै बढेको मान्न सकिन्छ, र त्यो हामीले जस्तै अब खानपिनको कुरा गर्नुपर्दाखेरि हरेक कुराहरू अभाव के छ र
केही छैन,
केही नै छैन
हो, त्यो कुराले हेर्दाखेरि अलिकति राम्रो छ। तर सबै उहाँ जस्तो तरिकाले मनाइन्छ जस्तो मनाइन्थ्यो नि, त्यसमा चाहिँ अलिकति अभावै छ, किनभने हामी मात्रै सानो कम्युनिटी होइन, नेपाली कम्युनिटी सानो भएकोले गर्दा कसले दसैँमा टिका लाउँछ कता हिँड्छ त्यो त्यहीँ हराउँछ होइन, थाहा हुँदैन। तर उहाँ चाहिँ सबैको रातमा निधारमा टिका खानामा जमारा सिउरेर भएपछि चाहिँ दसैँ नै माहौल, तरै पनि हामीलाई एउटा के खालको एउटा हुँदो रहेछ भने भान नि, हामीले दसैँ मनाइरहेको छौँ भने अरूलाई पनि दसैँ
लागिरहेको फिलिङ हुँदो रहेछ कि, र यो जुन हामीले मनाइरहेका छौँ नि अहिले गत साल पनि त्योभन्दा अगाडि पनि, र यो मनाउने क्रम चाहिँ हामीले एकअर्कामा यसमा यस एकदमै अझ जुटेर चाहिँ अगाडि बढ्दै जानुपर्छ,
हाम्रै कर्तव्यमा भर पर्छ, हामीले हाम्रो सोचाइमा भर पर्छ, हाम्रो भविष्यको आचरणमा भर पर्छ जस्तो लाग्छ मलाई चाहिँ। मैले चाहिँ वास्तवमा के चाहिँ मिस गर्छु भने नि दसैँ उहाँ र यहाँ चाहिँ, उहाँ एउटा उहाँको भिन्नता र टिपिकल भिन्नता के भन्न सक्छ लोकसभा उहाँको र यहाँको, एउटा टिपिकल एउटा
उहाँको
दसैँ मनाई, नेपाल भुटानको दसैँ मनाएर यहाँको मनाईमा,
नेपाल भुटानको दसैँ मनाई र यहाँको दसैँ मनाईमा त्यति साह्रो मैले त फिल गर्न
एउटा लिङ्गेपिङ
हुँदैन यो कुरा त अब के हुन्छ भने अब कि कुनै मेलामा जानुपर्ने हुन्छ रोटेपिङ खेल्न जानु पर्यो त्यो लिङ्गेपिङ त
हामीले वास्तवमा अब हामी अब आउने यहाँदेखि अरूको जेनेरेसनलाई पनि लिङ्गेपिङ हामी चिनाउन सक्दैनौँ जस्तो लाग्छ होइन
धेरै गाह्रो छ अब बाँस त्यसरी भेट्नु पर्यो ल्याउनु पर्यो
अनि फेरि त्यस्तो स्पेस हुनु पर्यो यहाँ पाइँदैन नि त जाँदा स्पेस
गाह्रो छ एकदमै लिङ्गेपिङको अब धेरै कुराहरू मिस गरिएको छ झन् उहाँ छँदाखेरि जुन मनाइ जस्तो तरिकाले मनाइथ्यो यहाँ आएपछि धेरै मिस गरिएको छ तर पनि केही छैन मनाउँदाखेरि पनि एक किसिमको रमाइलो छँदैछ हामीले कार्यक्रमहरू मनाइरहेका छौँ होइन गरिरहेका छौँ नेपाली पनि नेपाली कलाकारहरू पनि आएर कुरा गरिरहेका छौँ
हामीले धेरै कुरा गऱ्यौँ श्रोताहरू अहिले अर्को गीत हामी बजाइरहेछौँ त्यो पनि एउटा केही सांस्कृतिक झल्किने खालको एउटा गीत हामीले आजको कार्यक्रममा ल्याएको छौँ यो चाहिँ रहेको छ राजेश पाल राईको आवाजमा राजेश पाल राई र साथीहरूको आवाजमा छ यो चाहिँ रहेको छ बल्ल भेट भयो आदाङ्बे भन्ने गीत आज चाहिँ राजेश पाल राईको मैले एउटा गीत छानेर जो चाहिँ संस्कृति परम्परासँग अलिकति मेल खाने गीत ल्याएको छु श्रोताहरूलाई पनि पक्का पनि मनपर्छ होला जस्तो लाग्छ ल यो गीतबाट मनोरञ्जन गर्नु होला
सुहायो
हजुर श्रोताहरू, स्वागत छ कार्यक्रम युवा संसारमा पुनः तपाईँहरूलाई. अहिले बज्दै थियो गीत राजेश पाल राईको निकै सुमधुर गीत, निकै लोक भाका, निकै सांस्कृतिक झल्कने गीत हामीले तपाईँहरूको लागि प्रस्तुत गरेका थियौँ. निकै नै रमाउनु भयो होला सांस्कृतिक झल्कने यो चाडपाडको बेलामा राजेश पाल राईको गीत तपाईँले सुनेर. अबको कार्यक्रममा पालो रहेको छ हिजो आउनुभएका एक अतिथि अतिथि गायक, हाम्रो कार्यक्रम नमस्ते सङ्गीत छाँचमा पर्फर्म गर्ने अतिथि गायक जो हुनुहुन्थ्यो विवेक श्रेष्ठ, उहाँसँग विभिन्न विषयमा हाम्रा सहकर्मी मसँगै हुनुहुन्छ लोकसफल, उहाँले तयार गर्नुभएको एउटा कुरा गर्ने. त्यसपछि हामी फेरि पनि विभिन्न गीत सङ्गीत र विभिन्न जानकारीहरू लिएर आउनेछौँ. तबसम्मको लागि यो अन्तर्वार्ता सुनिरहनु होला. विवेक श्रेष्ठ एक निकै नामी सङ्गीत गीतकार गायक भन्छ होइन, लोकसभाले अलिक उहाँसँग कुरा गर्नुभएको छ अलिकति
होइन. वास्तवमा उहाँको बारेमा कुरा त मैले अहिले भन्नुभन्दा पनि धेरै कुराहरू गरिएकै छ होला इन्टरभ्यूमा पनि, र उहाँका धेरै चर्चित गीतहरू पहिलेदेखि नै सुन्दै आएको हङकङ.
हामीले श्रोताहरूलाई जानकारी होस्, गत हप्ता दुईवटा गीत बजाएको थियौँ, तगारमा रुमाल राखी भन्ने चाहिँ उहाँको निकै चर्चित गीत, अहिले हालको गीत निकै नै चर्चित गीत भनेर साङ्गीतिक बजारमा छाएको देखिन्छ.
हजुर, यसैसम्म यसलाई चाहिँ कुनै समेटिएर चाहिँ यिनै कुराहरूलाई चाहिँ विषयवस्तु बनाएर चाहिँ छोटो इन्टरभ्यू लिएको छ. आज नै लिएको इन्टरभ्यू यो बेनिफकमा.
रेडियो 101.5 एफएम सुनिरहनु हुने तमाम श्रोता साथीमा हार्दिक स्वागत गर्दै आज यो कार्यक्रममा हामी एकजना विशेष व्यक्तित्वलाई निम्ति आएका छौँ र उहाँसँग कुराकानी गर्ने जमर्को गरिरहेका छौँ. उहाँ हुनुहुन्छ गायक विवेक श्रेष्ठ. अहिले यो बिहानी पखमा चियाको चुस्कीसँगै म उहाँसँगै छु र चिया खाँदै हामी यो चिया गफको रूपमा गरिरहेको छौँ. विवेकजी, यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु.
धन्यवाद तपाईँलाई र रेडियो सुनिरहनुभएका सम्पूर्ण युवा संसार कार्यक्रमका श्रोताहरूलाई भर्खरै भइरहेको विजयादशमी र दीपावलीको शुभकामना दिँदै नमस्कार भन्न चाहन्छु.
यो सुरुमै यहाँले विजयादशमीको शुभकामना दिनुभयो, यो तिहारको उपलक्ष्यमा शुभकामना दिनुभयो. कलाकारहरू जस्तै तपाईँ नै जुन व्यस्तता म देखिरहेको छु नि, कसरी चाहिँ मनाउने गर्नुहुन्छ चाडपर्वहरू, विशेष गरेर अब विदेशमा रहँदाखेरि भनौँ न?
सबैलाई अब चाडपर्व हामी नेपालीहरूलाई एकदमै महत्त्वपूर्ण एउटा क्षण हो. सकेसम्म आफ्नो साथीभाइहरूसँग परिवारसँग मनाउने चाहना सबैको हुन्छ. यद्यपि अब कार्यक्रमको सिलसिलामा कतिपय अवस्थामा जाने परिवारबाट बाहिर टाढा पनि हुनुपर्ने हुन्छ, तर मेरो उसमा भन्नुपर्दाखेरि चाहिँ म एकदमै लक्की आफूलाई महसुस गरिरहेको छु कि मेरो प्रायः मेम्बर्सहरू फ्यामिलीको यहीँ सिडनीमा नै हुनुहुन्छ र यो करिब 8-9 वर्षपछि उहाँहरूसँगै अब दसैँ र तिहार मनाउन पाउँदाखेरि र यो कलाकारितामै लागेर अब आफ्नो कला देखाउँदै तिहार र दसैँ मनाउन पाउँदा एकदमै राम्रो अनुभूति भइरहेछ.
अस्ट्रेलियामा प्रोग्राम पहिले पनि गर्नुभएको थियो या के थियो?
अस्ट्रेलिया यो मेरो फर्स्ट टुर हो. 2006 यहाँको अर्गनाइजर्सहरूले मलाई निमन्त्रणा दिनुभएको थियो आउनुको लागि. मेरो विविध कारणहरूले गर्दाखेरि म युकेमा बस्छु, त्यसले गर्दाखेरि आउनु मिलेको थिएन र यसपालि चाहिँ नि त्यो जमर्को जुट्यो भनौँ न.
यसपालिको यो संयोग धेरै राम्रो र एडलेडवासी हामीले पनि तपाईँको जुन प्रस्तुतिहरू हेर्न पायौँ. तर अब तपाईँले चाहिँ कस्तो फिल गर्नुभयो हिजोको प्रोग्राम जुन एडलेडमा भयो हिजो यो प्रोग्राम?
मलाई यो प्रोग्राम चाहिँ दुईवटा कुराले एकदमै महत्त्वपूर्ण लागिरहेको छ. एउटा के भन्दाखेरि अब धेरै वर्षपछि मैले एउटा कार्यक्रम गर्नलाई विदेशी भ्रमणमा हिँडिरहेको छु, त्यस कारणले गर्दाखेरि धेरै श्रोताहरूले चाहिँ हाम्रो जुन पुरानो गीतहरू सुनिरहनु भएको थियो उहाँहरूसँग प्रत्यक्ष रूपमा अब भेट गर्ने अवसर जुड्यो. त्यसमा पनि अझ नेपाली भाषी हामी भुटानिज साथीहरूले यो कार्यक्रमको आयोजना गर्नुभएको हुँदाखेरि उहाँहरू समक्ष आफ्नो नेपाली गीतहरू प्रस्तुत गर्न पाउँदाखेरि, उहाँहरूलाई ती पुराना गीतहरू स्मरण गराउन पाउँदाखेरि मलाई त्यो आस्पेक्टले झनै यो एकदमै महत्त्वपूर्ण भयो जस्तो लागिरहेको छ.
नेपाली भाषी भुटानिजहरूले अर्गनाइज गरेको प्रोग्राम नमस्ते कल्चर ग्रुपको कस्ता के देखिराख्नु भएको छ र के तपाईँ सुझाव दिनुहुन्छ आगामी दिनमा?
मैले सुन्ने अनुसार चाहिँ उहाँहरूको यो पहिलो प्रस्तुति थियो अरे, र पहिलो प्रस्तुतिमा र धेरै छोटो समयको एउटा तयारीमा पनि उहाँहरूले एउटा एकदमै राम्रो संयोजन गर्नुभएको थियो, त्यो चाहिँ राम्रो पक्ष हो. यद्यपि यसमा चाहिँ अब हामीले विभिन्न टेक्निकल पार्ट्सहरू चाहिँ मिलाउन सक्छौँ अझै, साउन्ड्सको कुराहरू, लाइटिङको कुराहरू, यस्तै अलिकति प्री प्रिपरेसनको कुराहरू, ती कुराहरूलाई चाहिँ नि अब ध्यान दिनुभयो भने साथीहरूको सबभन्दा बेस्ट पार्ट भनेको उहाँहरूको एउटा कोअर्डिनेसन, टिमको कोअर्डिनेसन र कम्युनिकेसन चाहिँ एकदमै राम्रो लाग्यो मलाई. सो आगामी भविष्यमा चाहिँ नि उहाँहरूले योभन्दा धेरै राम्रो कार्यक्रमहरू आयोजना गर्न सक्नुहुन्छ भन्ने मलाई लागिरहेको छ र यो कुरा हामी सबै नेपाली कलाकारहरूको लागि सुखद कुरा हो।
अवश्य गरौँ। आगामी कार्यक्रमहरू नमस्ते कल्चर ग्रुपले अझ राम्रो ल्याउँदै जानेछ, यो हामी रेडियो मार्फत उहाँहरूलाई शुभकामना पनि दिन्छौँ। र साथमा जुन यो यात्रा छ नि साङ्गीतिक यात्रा, अस्ट्रेलियामा कुन कुन ठाउँमा जाने यहाँले निर्णय गर्नुभएको छ?
हाम्रो मुख्य कार्यक्रम जुन लाइभ कन्सर्ट सङ्ग्स फर एभर भन्ने लाइभ कन्सर्ट चाहिँ हाम्रो नेक्स्ट विक स्याटरडे 3rd of November सिडनीबाट सुरु हुँदैछ। त्यसपछि हामी 4th of November मेलबर्नमा जान्छौँ र 11th of November पर्थमा प्रोग्राम हुन्छ। त्यसमा चाहिँ नि मेरो अस्ट्रेलियाको कार्यक्रम त्यही 3 कार्यक्रम बाँकी छ अब। यद्यपि साथीहरूको रिक्वेस्टहरू आइरहेको छ जस्तै ब्रिस्बेनबाट र अरू ठाउँहरूबाट, समयले मिलाएको खण्डमा हामीहरू कोसिस चाहिँ गर्छौँ र म 18th of November अस्ट्रेलियामा छु।
विभिन्न ठाउँमा यसरी नेपाली कार्यक्रमहरू गरिराखिएको छ, अस्ट्रेलिया जस्तो ठाउँमा प्रायः अरू भाषा बोल्ने ठाउँमा भनौँ, इङ्ग्लिस जस्ता भाषाहरू बोल्ने ठाउँमा अथवा विदेशमा जुनै ठाउँमा, यस्ता ठाउँमा संस्कृतिहरू जोगाउनको लागि कस्तो भूमिका निर्वाह गर्नुपर्छ जस्तो लाग्छ सम्पूर्ण त्यहाँका निवासीहरूले भनौँ न, विशेष गरेर नेपालीभाषीले?
सबैभन्दा पहिलो कुरा भनेको भाषा भन्ने कुरा यति महत्त्वपूर्ण कुरा हो, त्यो जीवित भयो भने मात्रै तपाईँको अरू कला संस्कृति र साहित्यको कुरा आउँछ। त्यसैले नम्बर वानमा चाहिँ हामीले हाम्रो भाषालाई चाहिँ जोगाउनुपर्छ। त्यसको भन्नुको मतलब मैले धेरै ठाउँमा देखेको छु, विशेष गरेर यो अङ्ग्रेजी बोलिने देशहरूमा चाहिँ हामी प्राय अङ्ग्रेजीमा बोल्न मन पराउँछौँ र हाम्रो भावी सन्तानहरूलाई पनि हामी अङ्ग्रेजीमै बोल्नलाई अलिकति प्रेरणा गर्छौँ, तर त्यो चाहिँ ठ्याक्कै उल्टो गरिरहेको छ हामीहरू। एटलिस्ट हामीले हाम्रो भाषालाई बचाउनको लागि कमसेकम घरमा उनीहरूसँग नेपाली बोलिदिने र उनीहरूलाई चाहिँ नेपाली गीत सङ्गीतहरू सुनाउने, नेपाली कथाहरू सुनाउने, होइन नेपाली पौराणिक कथाहरू कति राम्रो राम्रो छन् त्यही खालको एउटा उत्प्रेरणा उनीहरूलाई त्यो प्रेरणा दियो भने चाहिँ नि एटलिस्ट भाषा चाहिँ बच्छ। तपाईँको भाषा बच्यो भने मात्रै अरू कुराहरू चाहिँ बच्ने हो। त्यसैले म चाहिँ म पनि आफै प्रवासी नेपाली भएको कारणले गर्दाखेरि त्यसको पीडा मलाई पनि थाहा छ, होइन, र मेरो आफ्नै बच्चा पनि मैले देखिरहेको छु उसको त्यो डेभलपमेन्ट। त्यसैले भाषालाई चाहिँ हामीले पक्कै पनि बचाउनुपर्छ।
ज्यादै नै राम्रो यो तपाईँले एक किसिमको सन्देश पनि दिनुभयो, भाषा महत्त्वपूर्ण, किनकि संस्कृति बचाउनु अगाडि अथवा केही कुरा नेपालीपनमा झल्काउनु अगाडि भाषा त बच्नै पर्ने हुन्छ। आगामी दिनमा अरू कस्ता कार्यक्रमहरू भनौँ न लन्च गर्न चाहिँ उपयुक्त देख्नुहुन्छ तपाईँ?
मेरो परिप्रेक्ष्य भन्नुभएको, म चाहिँ अब अघि पनि मैले भने विगत 10-11 म लन्डनमा छु युकेमा, र यो 10-11 आफू सङ्गीत क्षेत्रबाट टाढा हुनुको पीडा मलाई थाहा छ। त्यसैले अब आफूले आफैलाई पुनः एकपटक सङ्गीतमा पुनरागमन गराउने प्रयास गर्दैछु म। त्यसको मतलब मैले अब एउटा राम्रो तयारी गरेर 2013 हामीहरू ब्यान्डको हाम्रो कन्दरा ब्यान्ड जुन 1994 फर्स्ट एल्बम लिएर आएको थियो त्यो ब्यान्डको पुनरागमनको कन्सर्टहरू गर्छौँ पहिला। आशा गरौँ यो वर्षको अन्तमा श्रोताहरूले हाम्रो नयाँ एउटा सिङ्गल सङ्ग पनि सुन्न सक्नुहुन्छ, त्यो रिलिज हुने बित्तिकै म तपाईँहरूलाई उपलब्ध गराउने प्रयास गर्नेछु, हाम्रो श्रोताहरूलाई सुनाइदिनु होला एडिलेडमा पनि। यो चाहिँ नि मेरो तयारीको अलिकति प्रिलिमिनरी फेजको कुराहरू हो। त्यसपछि 2013 हामीहरू कन्सर्ट्स सहित कन्दरा ब्यान्डको एल्बमहरू गर्छौँ र आशा गरौँ समयले साथ दिएको खण्डमा, तपाईँहरूको माया पाएको खण्डमा, होइन, हामीहरू एकपटक फेरि साङ्गीतिक क्षेत्रमा अलिकति राम्रैसँग समय दिएर नै लाग्ने प्रयास चाहिँ गर्छ।
विदेशिनो लेखियो कर्मीमा भन्ने छ नि जुन तपाईँको यो हङकङ पोखरा एल्बमको गीत, यो गीतको आधारले नै तपाईँ सायद यो कर्ममा लेखे जस्तै देखियो नि जुन विदेशतिरै प्रायः हुनुहुन्छ, यो गीत आफै लेख्नु भयो या कस्तो?
यो गीत चाहिँ नेपालको चर्चित साहित्यकार मदन पुरस्कार पाउनुभएको पागल बस्ती भन्ने एउटा उपन्यासबाट मदन पुरस्कार पाउनुभएको साहित्यकार सरू भक्तजीले लेख्नु भएको हो। उहाँको पहिलो, उहाँ प्रायःसो जाने अब नाटकहरू उपन्यासहरू लेख्नुहुन्थ्यो र उहाँको पहिलो गीत कम्पोज चाहिँ कन्दरा ब्यान्डले गरेको र हामीले पहिलोपल्ट कुनै अरू लेखकहरूबाट चाहिँ गीत साभार गरेका थियौँ यो गीत। त्यसैले सर्वभक्तले लेख्नुभएको यो गीत, तर एकदमै यो को इन्सिडेन्ट नै भन्नुपर्छ। मैले अब विदेशी गइनु नि, अब विदेश लेख्नु कर्ममा विदेश जाने धेरै गीतहरू गाएँ, होइन, र भाग्यले चाहिँ मेरो आफ्नै कर्ममा पनि विदेश जानु लेखेको रहेछ अनि यो चाहिँ नि एउटा रहर नभए बाध्यता पनि थियो, होइन। त्यसैले अब त्यो बितेका 8-9 वर्षलाई चाहिँ नि पछाडि राखेर हेर्दाखेरि ठिकै छ, लेखियो कर्ममा केही छैन, अब चाहिँ नि विदेशको भोगाई पनि भोगियो अब हेरौँ सङ्गीतमा एकपटक फेरि के गर्न सकिन्छ कि आशा गरौँ
यो यहाँ सुन्नुहोस् अब जस्तै हाम्रो यो कार्यक्रम रेडियो एडलेट रेडियो एडलेटमा एफएममा मात्रै मेगाहर्जमा मात्रै यो जहाँ सुनिन्छ रेडियोमा त्यहाँ मात्रै नभएर विश्वको सबै ठाउँमा सुनिन्छ र इन्टरनेट मार्फत सुन्ने गरेको हुन्छ धेरै लिसनर्सहरूले फिडब्याकहरू पनि दिने गरेको छ छोटो केही कुनै गीत सुनाइदिनुहोस् न उहाँहरूले जसले मिस गर्नुभयो कार्यक्रम अब सबै त सकिँदैन मिस गरे अनुसारले तर छोटो कुनै गीतको केही हरफहरू सुनाइदिनुहोस् न
तपाईँले मलाई यो बिहान भर्खरै हामी चिया गफमा छौँ अहिले अब यो भोकल पनि अलिकति चियासँगै उठ्ने क्रममा छ र पनि अब तपाईँको यो रिक्वेस्टलाई म नकार्न त अवश्य पनि सक्दिनँ
यो रिक्वेस्ट मेरो सँगसँगै सम्पूर्ण श्रोताको रिक्वेस्ट सम्झिनुहोस्
मैले अब यति बेला तपाईँहरूलाई एउटा गीत सम्झाउनु पर्छ भने मेरो ब्यान्डको पुरानो एउटा गीत सम्झाउने प्रयास गर्छु हामीले 1995 सम्भवतः हुनुपर्छ यो रेकर्ड गरेको र यो गीत मैले यो ट्र्याकमा गाउन पाउँदैन किनकि हामीसँग ट्र्याक पनि उपलब्ध छैन यसको तर स्मरण मात्रै गराउन चाहन्छु है त तिमी पारी त्यो गाउँमा चुलबुल चुलबुल गर्दै हिँडिराखे कि महावारी यो गाउँमा आँखा तर्दै तिमलाई नै हेरिराखेको नसा लागिसकेछ बेथा बनिसकेछ नसा लागिसकेछ माया बसिसकेछ
ज्यादै नै राम्रो तपाईँको स्वरकोमा एक किसिमको जादु पनि छ स्वरमा र धेरै धेरै राम्रो बिहानी पखमा जुन चियाको छुरीसँगै गाह्रो पर्ला कि भन्दै हुनुहुन्थ्यो अब गिटार पनि छैन हातमा तर पनि यो स्वर सुनेपछि सायद त लिसनर्सहरूले पनि थाहा पाइसक्नुभयो कि आजको कुरा पक्कै पनि आज कुराकानी छोटो भेटको कुराकानीमा उहाँहरूले जस्तो अपेक्षा गर्नुभएको थियो उहाँहरूले प्राप्त गर्नुभयो जस्तो लागिरहेको छ अब अन्त्यमा जहाँ जाँदै के सन्देश छोड्दै जानुहुन्छ
त्यही हो सबैभन्दा पहिले त म फेरि एकपटक तपाईँहरूलाई विशेष गरेर यो युवा संसार कार्यक्रमको सञ्चालक हाम्रो लोकजी तपाईँलाई चाहिँ नि र हाम्रो सम्पूर्ण श्रोताहरूलाई जसले मलाई सुनिदिनु भयो उहाँहरू सबैलाई चाहिँ नि धन्यवाद दिन चाहन्छु र विदेशमा हामीहरू छौँ अघि पनि मैले भनिहालेँ हामी जहाँ भए पनि सबैभन्दा पहिले त हाम्रो मन त नेपाली नै हो त्यसैले हाम्रो भाषालाई बचाउने प्रयास गरौँ र सङ्गीतलाई पनि माया गरिदिनुहोस् र मुख्य कुरा चाहिँ नि सङ्गीतलाई अलिकति प्रोफेसनलिजममा हामी ढाल्ने प्रयास गर्दैछौँ भन्नुको मतलब हामी यो पाइरेसीहरू नगरौँ डाउनलोडहरू गरेर गीतहरू नसुनिदिउँ अनि कार्यक्रमहरू भयो भने चाहिँ नेपाली कार्यक्रमहरूमा तपाईँको उपस्थिति जनाइदिनुहोस् त्यसले नै हामी नेपाली कलाकारहरू बाँच्छौँ भन्ने एउटा सन्देश पनि दिन चाहन्छु र तपाईँलाई पुनः धन्यवाद दिन चाहन्छु थ्याङ्क यू
श्रोताहरू अहिले हाम्रा सहकर्मी लोकसफल अतिथि गायक विवेक श्रेष्ठसँग कुरा गर्दै हुनुहुन्थ्यो उहाँले निकै दमदार सन्देशहरू दिएर गइसक्नुभयो र संस्कृति जोगाउनुपर्ने र भाषा जोगाउनुपर्ने उहाँको प्राथमिकता थियो भनौँ न
हजुर
त्यसपछि अब हामी कार्यक्रमको अर्को पाटोमा लाग्दैछौँ पुनः अब हामी एउटा लेख प्रस्तुत गर्दैछौँ जो चाहिँ हामीले कान्तिपुर दैनिकबाट साभर गरेको छौँ यो चाहिँ अमेरिकामा अहिले हुन गइरहेको राष्ट्रपति चुनावको बारेमा
यो एकदमै जोरदोर
रहेको छ यो चाहिँ हामीले यहाँ उठाउन खोजेको किनभने हाम्रा साथीहरू पनि अमेरिका बस्नुहुन्छ होइन हाम्रा श्रोताहरू हाम्रा युवा साथीहरू कति धेरै फेसबुकमा लेखा देखेको छु कोही त रोमनीको सपोर्टर त कोही त बाराक ओबामाको सपोर्टर होइन कसैले नागरिकता पाइसक्नु भयो होइन उहाँले कसलाई भोट गर्ने त्यस विषयमा चाहिँ मैले खोज्दा खोज्दै लेख पाएँ होइन यो चाहिँ अलिकति यहाँ उठाउने सान्दर्भिक ठाने लोकसभा सुरु गर्ने हो कि
हो महाशक्ति अमेरिकाको यो राष्ट्रपतीय चुनावका लागि 2 साता बाँकी छँदा चुनावी प्रतिस्पर्धा ब्याटल ग्राउन्ड राज्यहरूमा केन्द्रित भएको छ दोधारे अर्थात् अनिर्णित रहेको राज्यहरूमा गरिया मरको स्थितिमा छन् राष्ट्रपति बराक ओबामा र रिपब्लिकन प्रतिस्पर्धी मिट रोमनी मुख्यतः दक्षिण पूर्वी राज्य फ्लोरिडा र मध्यपश्चिमी राज्य ओहायोले आगामी चुनावी नतिजालाई उल्टा पुलट पार्ने विश्लेषकहरूको दावी छ त्यसैले होला ओबामा र रोमनीले दुवै राज्यमा आफ्नो सम्पूर्ण शक्ति खर्चेका छन् जसको यी दुई राज्यहरूमा पल्ला भारी होला कि जस्तो पनि छ उही नै जसको पल्ला भारी होला उही नै हुनेछ अमेरिकी कमान्डर इन चीफ. यी दुई राज्यका अतिरिक्त भर्जिनियाले महत्वपूर्ण भूमिका खेल्नेछ. कोलोराडो, नेभाडा, आइवा, न्यू हेमेसियर र विस्कन्सिनले पनि आगामी नोभेम्बर 6 नतिजाको जोड घटाउमा सघाउनेछन्. तर पनि फ्लोरिडा र ओयो केन्द्रित छ अमेरिकी चुनाव.
उसो त पछिल्लो तथ्याङ्क एवं सर्वेक्षणहरूले राष्ट्रपति ओबामालाई झिनो अन्तरले भए पनि जिताउने संकेत गर्दै आएको छ. तथापि हालै सम्पन्न दुईवटा राष्ट्रपतीय बहसपछिको स्थितिले चुनाव निकै कडा हुने देखिएको छ. सोमबार हुने
यो चाहिँ म फेरि यसलाई कन्टिन्यू गर्दैछु. गेम चेन्जर मानिसले राष्ट्रपतीय बहसमा वक पटुदामा माहिर मानिएका ओबामा विपक्षी रोमानी सामु हावी हुन नसक्नुमा मुख्यतया अघिल्ला 4 वर्षका अपरिया आर्थिक तथ्याङ्कहरू प्रमुख देखिएका छन्. कट्टरपन्थीहरूले ओबामा प्रशासनका कमजोर आर्थिक सूचनाहरूमाथि निरन्तर प्रहार गरिरहेका छन्, जसले रोमानीको व्हाइट हाउस प्रवेशको सम्भावनालाई मजबुत पारेको छ. पहिलो बहसको तुलनामा दोस्रो पटक केही सुधारिएका ओबामा सामु सन् 1960 राष्ट्रपतीय चुनावमा रिपब्लिकन प्रत्याशी रिचर्ड निक्सनको नियति पुनरावृत्ति हुने शंका समेत गर्न थालिएको छ.
सर्वेक्षणहरूमा अगाडि भए पनि जोन एफ केनेडीसँगको राष्ट्रपतीय बहस निक्सनको पराजयको मुख्य कारक बनेको थियो. त्यसै गरी सन् 1980 रोनाल्ड रेगनले डेमोक्रेटिक जिमी कार्टर विरुद्ध राष्ट्रपतीय बहस मार्फत चुनावलाई विजयोन्मुख मोड दिएका थिए. कुल 538 इलेक्ट्रोल भोटमा जितका लागि 270 आवश्यक पर्ने स्थितिमा ओबामा 237 र रोमनी 206 स्थितिमा रहेको प्रारम्भिक अनुमानित तथ्याङ्कले देखाएको छ. सबैभन्दा धेरै इलेक्ट्रोल 55 भोट रहेको क्यालिफोर्निया सहित न्युयोर्क जस्ता उदार राज्यहरूको आडमा ओबामालाई जितका 33 इलेक्ट्रोल भोट आवश्यक देखाइएको छ. धर्म र संस्कृतिमा कट्टर मानिने टेक्सास र जर्जिया लगायत मध्य दक्षिण राज्यहरूको समर्थनमा व्हाइट हाउस दौडमा बाजी मार्न रोमनीलाई 64 इलेक्ट्रोल भोट चाहिएको छ.
चुनावको केही साता अघि मात्रको राष्ट्रपतीय बहसले स्वतन्त्र मतदाताहरू रहेका ब्याटल ग्राउन्ड राज्यलाई प्रभावित गर्ने पृष्ठभूमिमा दुईवटा सम्पन्न बहसले रोमानीलाई केही फाइदा पुर्याइरहेको सर्वेक्षणहरूले देखाएको छन्. सबैभन्दा महत्त्वपूर्ण रणभूमि क्षेत्र मानिएको फ्लोरिडामा रोमानीको अग्रता ओबामाको पुनर्विजयमा मुख्य तगारो देखिएको छ. उल्लेखनीय रूपमा रहेका गोरा वर्णका बुढ्यौली जनसङ्ख्याको सम्भावित समर्थन रोमानीलाई जाने बताइएको स्थितिमा फ्लोरिडा उल्टाउन ओबामालाई कम्तीमा ल्याटिनो मूलका अमेरिकीहरूको चर्को समर्थन पाउनुपर्नेछ. सोमबारको तेस्रो बहस ओबामाका लागि फ्लोरिडालाई यसमा चाहिँ यो हामीले तेस्रो बहसको गत मात्रै भएको यो तेस्रो बहसको पनि हामीले चर्चा गरिरहेका छौँ. ओबामाको लागि फ्लोरिडालाई आफ्ना पक्षमा पार्न महत्त्वपूर्ण मौका हुनेछ.
ओबामाले ओहायोमा आफ्नो झिनो अग्रता देखाए पनि 29 इलेक्ट्रोल भोट रहेको फ्लोरिडा गुमे जितका लागि कम्तीमा भर्जिनियालाई आफ्नो बसमा राख्नै पर्नेछ. पछिल्लो समयमा रिपब्लिकन पार्टीको पकडबाट मुक्त भएर नयाँ ब्याटल ग्राउन्ड राज्य बनेको भर्जिनियामा परम्परागत रूपमा कट्टरपन्थीहरूकै बाहुल्यता रहे पनि उत्तर भर्जिनियामा बढ्दो जनसङ्ख्याले डेमोक्रेटहरूलाई केही राहत दिँदै आएको छ.
फ्लोरिडा र ओहायो बाँडिएको स्थितिमा 13 इलेक्ट्रोरल भोट रहेको भर्जिनिया ओबामा जितका लागि निकै महत्त्वपूर्ण हुनेछ. अर्कोतर्फ रोमनीमाथि ओहायो जित्न निकै दबाव परेको छ. ओहायो नजितेर कोही पनि रिपब्लिकन उम्मेद्वार राष्ट्रपति नभएको इतिहासको पृष्ठभूमिमा रोमनी फ्लोरिडा सहित ओहायो जितेर ओबामालाई सङ्कटग्रस्त पर्न चाहन्छन्।
बेरोजगारीको चर्को मार बेहोरिरहेको अर्को रणक्षेत्र नेभाडा र पछिल्लो 9 राष्ट्रपतीय चुनावमध्ये 8 रिपब्लिकन उम्मेद्वारद्वारा समर्थनमा ढल्किएको कोलोराडो यस पटक रोमनीका सम्भावित शस्त्रहरू हुन्. रोमनीका सहयात्री पावल रायनको क्रिया राज्य विस्कन्सनले रोमनीको सम्भावनालाई जीवितै राख्न सक्नेछ, तर पनि फ्लोरिडा र ओयाले चुनावी निर्धारण गर्नेछन्। अहिले प्रस्तुत गर्दैथ्यौँ हामी अहिले अमेरिकामा हुन लागिरहेको निर्वाचनको बारेमा एउटा लेख होइन साभार गरेको थियो हामीले कान्तिपुर दैनिकमा। जे जस्तो भए पनि जस्तो जिते पनि अमेरिकाको अर्थतन्त्र जस्तो थियो त्यस्तै भइराखोस्, धर्म संस्कृति बलियो रहन्, सबैलाई सुख शान्ति मिलिरहोस्
र हाम्रा
चाहिँ कामना गर्दछौँ अमेरिका मार्फत।
त्यसैले पक्कै पनि यो महत्त्वपूर्ण रहने छ भने हामीले अघि नै पनि जानकारी दिएका छौँ, किनकि अमेरिकामा बस्ने हाम्रा लिसनर्सहरू पनि यो कार्यक्रम सुनिराखेको पनि हुन सक्नुहुन्छ अहिले, र कुनै समयमा समय पाएर पनि उहाँले समय मिलेको खण्डमा पनि सुन्न सक्नुहुनेछ वेबसाइटमा गएर। त्यसले गर्दा पनि यो प्रस्तुति यानि कि यो लेख महत्त्वपूर्ण ठानेर हामीले प्रस्तुत गरिसकेका छौँ।
हजुर, अघि हामीले भने जसले जिते रिपब्लिकन अथवा डेमोक्रेट बराक ओबामा अथवा मिट रोम्नीले जिते पनि सुख शान्ति संसारभरि फैलिने रहोस् भन्ने हाम्रो कामना, दसैँको शुभकामना जस्तै हामी रेडी मार्फत आज दिन चाहन्छौँ।
एउटा शुभकामना पनि हामीसँग
प्राप्त भएको छ लोकसभा, म सर पढेर सुनाइहाल्छु जानुभन्दा अगाडि। उहाँ हुनुहुन्छ हाम्रा नियमित श्रोता खगेन्द्र खदेडा, उहाँ अहिले हामी जस्तै रेडियो कर्मीमा परिणत हुनुभएको छ, तरै पनि हामीले निकै माया दर्शाउनुहुन्छ। उहाँले विजयादशमीको चाहिँ हामीलाई मङ्गलमय शुभकामना दिनुभएको छ। रेडियो युवा संसार कार्यक्रम निकै राम्रो राम्रो कार्यक्रम सफल ल्याउन सफल होस्, निकै राम्रा गीत सङ्गीत प्रस्तुत गरेर श्रोताहरूलाई प्रफुल्लित बनाओस् भनेर उहाँले हामीलाई शुभकामना दिनुभएको छ, र म युवा संसारलाई सधैँ माया गरिन्छु, कहिले पनि भुल्ने छैन भनेर अन्त्यमा पनि भन्नुभएको छ। धन्यवाद खगेन्द्र खदेडा, सल्सफेरी नर्थ,
धेरै 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 राम्रो खगेन्द्रजीको जुन एउटा एक किसिमको यहाँ हामीलाई शुभकामना दिनुभयो नि, उहाँले एउटा के पनि जानकारी एक किसिमको सन्देश दिनुभयो भनेदेखि एउटा रेडियो कर्मी आरजे लिसनर्स पनि बन्न सक्छ, र राम्रो लिसनर्स एउटा आरजे पनि बन्न सक्छ भनेर उहाँ अहिले भोइस अफ साङ्ग्रिलामा हुनुहुन्छ, उहाँलाई पनि शुभकामना दिन चाहन्छौँ हामी।
अब चाहिँ लोकसभा जाँदा जाँदै हाम्रो स्पेनिस साथीहरू बाहिर पुरिराख्नु भएको छ हामीलाई, होइन हामी जाँदा जाँदै एउटा गीत छोडेर जान्छौँ, त्योभन्दा पछाडि हामी बिदा त माग्नै पर्यो होइन श्रोताहरूलाई। अर्को हप्ता सायदै हाम्रो साथीहरू यहाँ हामी कोही पनि हुन सक्छौँ, तिहारको विशेष कार्यक्रम लिएर आउन सक्नुहुनेछ र तिहारको कार्यक्रम सुन्दै रहनुहोला। हामी आजको कार्यक्रमबाट चाहिँ लोकसफल र म देवी पोखरेल बिदा माग्दै यो राजु लामाको भाइटिकामा भेट्न आउला है भन्ने गीत, निकै सान्दर्भिक गीत छोडेर तपाईँलाई जाँदैछौँ। हस्त स्वस्थ रहनुहोला, सुखी रहनुहोला, हस्त विजयादशमीको पुनः शुभकामना, दीपावलीको पनि
शुभकामना।
भेटना आउला बिदाई छ आजलाई, भाइटिकामा भेटना आउला बिदाई छ आजलाई, नरोई जाऊ चेली आशिष माइतीको चोखो कोसेली हो